इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। अस्सलामु अलैकुम। पाकिस्तान में इस वक्त रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। भारत और चीन के दरमियान लद्दाख के मामले पर कशीदगी और झड़पों के बाद जनूबी एशिया में नई सियासी सफबंदी का इम्कान जाहिर किया जा रहा है। बाज़ तजज़ियाकारों का ख्याल है कि अमरीका चीन के साथ तनाज़े पर भारत की भरपूर हिमायत कर रहा है, जबकि पाकिस्तान और चीन इस मामले में खट्टे हैं। अमरीकी हुकाम ने खित्ते में कशीदगी का जिम्मेदार चीन को ठहराते हुए कहा है कि भारत समेत मलाएशिया, इंडोनेशिया और फिलिपाइन जैसे मुल्कों को चीन से खतरा है। माइक पॉम्पियो ने चंद रोज कबल एक बयान में कहा था कि इन खतरात के पेश नज़र अमरीका अपनी अफवाज की आलमी तैनाती का जायजा ले रहा है। वो यूरोप में अपनी फौज कम करके उन्हें दूसरे मकामात पर तैनात करेगा ताकि दरपेश चैलेंजेस का मुकाबला किया जा सके। जब माइक पॉम्पियो से पूछा गया कि अमरीका जर्मनी में अपनी अफवाज क्यों कम कर रहा है, तो उन्होंने कहा कि वहां से फौजियों को हटाकर दीगर मकामात पर तैनात किया जाएगा। उनके बकौल चीन की हुक्मरान कम्युनिस्ट पार्टी भारत, मलाएशिया और इंडोनेशिया के लिए खतरा है। अमरीकी वज़ीर ख़ारिजा के इस बयान के बाद जनूबी एशिया में दो नए ब्लॉक बनने का इम्कान जाहिर किया जा रहा है, एक चीन और पाकिस्तान जबकि दूसरा भारत और अमरीका। एक वक्त था जब जनूबी एशिया के दो अहम ममालिक भारत और पाकिस्तान दो अलग अलग कैंपों के रुकन माने जाते थे। भारत सोवियत यूनियन मौजूदा रूस के साथ था तो पाकिस्तान के अमरीका के साथ अच्छे ताल्लुकात थे, लेकिन रफ्ता रफ्ता आलमी हालात में तब्दीली के साथ साथ कई हलीफ हरीफ और कई हरीफ हलीफ बन गए हैं। सोवियत यूनियन के बिखरने के बाद रफ्ता रफ्ता भारत अमरीका के करीब हो गया और अब दोनों के दरमियान स्ट्रेटेजिक तआवुन भी बढ़ गया है। पाकिस्तान के वज़ीर आज़म इमरान खान पार्लियामेंट के ऐवान ज़ेरी में जुमेरात को किए गए खिताब के बाद सियासी क़यादत और अवामी हलकों की जानिब से शदीद तनकीद की ज़द में हैं, जिसमें उन्होंने अलकायदा के साबिक सरबराह उसामा बिन लादिन को शहीद करार दे दिया था। अगरचे वज़ीर आज़म के पार्लियामेंट में दिए गए बयान को पॉलिसी बयान समझा जाता है, तहम बाज़ तजज़ियाकारों का मानना है कि यह ज़बान का फिसलना भी हो सकता है। वज़ीर आज़म हाउस की जानिब से इस बारे में वजाहत का ना आना इस मामले पर जारी बहस को मजीद उलझा रहा है कि आया ये बयान गैर दानिस्ता था या पाकिस्तान की पॉलिसी में तब्दीली का इशारा था। पाकिस्तान के सूबे पंजाब के शहर गुजरांवाला की इंसदाद दहशतगर्दी अदालत ने दहशतगर्दी की मुआवनत और धमाका खेज मवाद रखने के इल्ज़ाम में दहशतगर्द तंजीम अलकायदा के 5 मुबैना कारकुनों को मजमू तौर पर 16 साल कैद की सज़ा सुनाई है। जुमेरात को जिन कारकुनों को सजाएं सुनाई गईं उनमें अब्दुल्ला उमेर, हंजला अहमदुर्रहमान, आसिम अकबर सईद, मोहम्मद याकूब और मोहम्मद यूसुफ शामिल हैं। ममनुआ लिटरेचर रखने के जुर्म में भी 1 साल कैद की सज़ा सुनाई गई है। अदालत ने अपने फैसले में मुजरिमों के नाम, तमाम जायदादें जब्त करने के भी अहकाम जारी किए हैं। कबायली इलाकों में पश्तून नौजवानों की तंजीम पश्तून तहफ्फुज़ मूवमेंट ने हुकूमत पाकिस्तान के साथ बाज़ाब्ता मुज़ाकरात पर आमादगी जाहिर की है। इस्लामाबाद में न्यूज़ कॉन्फ्रेंस के दौरान पीटीएम के सरबराह मंजूर पश्तीन का कहना था कि मुल्क में दहशतगर्दी के नाम पर जंग शुरू हुई जिसमें बेगुनाहों को कत्ल किया गया। हमारी अमन के अलावा कोई ख्वाहिश नहीं है। अच्छाई के नाम पर हमें बुरा भला कहा गया, लेकिन हुकूमत को बताना चाहते हैं कि हम हर किस्म के मुज़ाकरात के लिए तैयार हैं, लेकिन हुकूमत हमारे एतमाद की बहाली के लिए ज़रूरी इकदाम उठाएँ। कबायली ज़िले खैबर के तहसील बाड़ा से ताल्लुक़ रखने वाले नौजवान की पेशावर पुलिस के मुकाबले में हलाकत के खिलाफ एहतजाजी धरना बाड़ा में जुम्मे के रोज़ 4थे रोज भी जारी रहा। एहतजाजी धरने में शरीक कबायली रहनुमाओं के अलावा मुख्तलिफ सियासी जमातों के अहदेदार और मेंबरान पार्लिमान इस वाक़े के शदीद अल्फाज में मजम्मत करते हैं और इसकी अदालती तहकीक़ात का मुतालबा करते हैं। पाकिस्तान में कोरोना वायरस की वजह से दूसरी मौजी बीमारियों की तरह टाइफाइड भी बहुत तेज़ी से फैल रहा है। आलूदा पानी के इस्तेमाल की वजह से लगने वाली इस बीमारी के मुतालिक माहरीन ने खबरदार किया है कि आने वाली मानसून की बारिशों के दौरान टाइफाइड की यह बीमारी मज़ीद फैल सकती है। खबरें खत्म हुईं।
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगामात से मिलकर बनता है प्रोग्राम चार्ट बस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे। सुनना ना भूलिए चार्टबस्टर्स।
अस्सलामु अलैकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। जी, जैसा कि हम और आप सभी जानते हैं कि पाकिस्तान में कोरोना वायरस से मुतासर अफराद की तादाद में इजाफा हो रहा है और माहिरीन के मुताबिक इसकी बड़ी वजह लोगों का एहतियाती तदाबीर पर अमल न करना है। इस बारे में हमारे साथी नफीसा हुदभाई ने कराची की सूरत हाल पर एक रिपोर्ट तैयार की है। प्रोग्राम का आगाज हम इसी रिपोर्ट से करते हैं।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं नफीसा हुदभाई। पेश खिदमत है, पाकिस्तान में कोरोना वायरस फैलाव की रोकथाम के लिए इंतजामी कोशिशों पर गुफ्तगु। पाकिस्तान के अंदर फैलने वाले कोरोना वायरस वबा से मरीजों की तादाद तेज़ी से बढ़ रही है। हालांकि इंतजामिया ने आवाम को बारहा ताकीद की है कि बाहर जाते वक्त मास्क पहने, लोगों से 6 फुट दूर रहें और हाथ को धोते रहा करें। माहिरीन का कहना है कि पाकिस्तान में लॉकडाउन ख़त्म होने के बाद इन SOPs की खुल्लम खुल्ला खिलाफ वर्जी हो रही है, जिसके नतीजे में वायरस से पैदा इन्फेक्शंस आवाम में तेज़ी से फैल रहे हैं। इन मुश्किल हालात में सुनिए कमिश्नर कराची इफ्तिखार शालवानी और मार्केटों के इत्तेहाद के सरबरा अतीक मीर से गुफ्तगु। कमिश्नर कराची, बड़े मुश्किल हालात में आप काम कर रहे हैं क्योंकि माहौल इस किस्म का है कि आवाम SOPs का ख्याल नहीं रख रहे हैं, मास्क नहीं पहन रहे हैं। ऐसे में आप बताइए कि आपकी इंतज़ामिया ने SOPs पर इतलाक़ करने के लिए क्या कोशिशें की हैं?
देखिए जी, सबसे पहले हमने जब SOPs का अनाउंस किया और जब ये बहुत स्ट्रिक्ट लॉकडाउन था स्टार्टिंग फ्रॉम 23rd of March, फिर हमने ये लॉकडाउन जब थोड़ा ईज हुआ है तो हमारी तकरीबन चीफ मिनिस्टर से लेके और कमिश्नर तक तमाम ये जो ताजर हजरात हैं और मार्केट एसोसिएशन वाले हैं, इन सब के साथ मीटिंग हुई और इन्होंने हमें यही यकीन दहानी कराई कि अगर इनकी दुकानें, इनकी मार्केट्स खोली जाएंगी तो ये इस पे अमल दरामद करेंगे, SOPs पे मास्क पहनेंगे, सोशल डिस्टेंसिंग करेंगे और सैनिटाइजर्स वगैरह का इस्तेमाल करेंगे। और तकरीबन हर दुकान में लोग जमा नहीं होने देंगे। तो उस पर इन्होंने खैर पूरी कोशिश की और कहाँ ही इनकी कोशिश कामयाब हुई, कहीं नाकाम हुई, जिस पर हमने कुछ एक्शन भी लिया। लेकिन खैर कोशिश है कि जी वी शुड वर्क एज अ टीम और हम SOPs पे अमल दरामद करा सकें।
अमेरिका में हम ये देख रहे हैं कि जब बंद कमरे होते हैं, हॉल्स होते हैं, रेस्टोरेंट्स हैं, इनमें वायरस ज़्यादा तेज़ी से फैलता है। क्या आपकी इंतज़ामिया ने बाहर और अंदर के लिए मुख्तलिफ SOPs रखे हैं?
देखिए, इस वक्त तो रेस्टोरेंट, शादी हॉल तो कराची में खोलने की इजाज़त अब तक हमने नहीं दी है, ना हमारे जिम्स, स्पास और ये रेस्टोरेंट्स और ये सारी चीज़ें जो हमारी इंटरटेनमेंट एक्टिविटीज़ हैं सारी बंद हैं। सिर्फ मार्केट्स और ये ईद के मौके पे हमने खोली थी जो इस वक्त चल रही हैं, जिसमें कुछ जाहिर है अंदर होती हैं, उन पर हमने कहा है कि 2-3 से ज़्यादा क्लाइंट्स और कस्टमर्स को अंदर ना आने दें। और बाकी तो इस वक्त तकरीबन इंडोर जो भी एक्टिविटीज़ हैं जिनमें ख़तरा है कि ये इन्फेक्शन फैल सकता है, वो तकरीबन सारे इस वक्त तक बंद हैं और उनको इस वक्त इजाज़त नहीं है खोलने की।
अतीक मीर साहब, है कि यहाँ अमेरिका में भी लोग हैं जो मास्क नहीं पहनते हैं और एहतियात नहीं करते हैं, जिसकी वजह से कई अमरीकी रियासतें हैं जहाँ ये इन्फेक्शन फैल रहा है। बुनियादी तौर पर पाकिस्तान में आप क्या देख रहे हैं, लोग एहतियात क्यों नहीं कर रहे हैं?
देखिए, जब अमेरिका जैसी बाशऊर तालीम याफ्ता आवाम गफलतें करती है तो पाकिस्तान और अमेरिका की आवाम में तो तालीम और तरबियत का बुनियादी फर्क है। हुकूमत सिंध इंतजामिया ने पूरी कोशिश कर दी की, लेकिन फर्दन फर्दन किसी शख्स को कायल करना बड़ा मुश्किल है। और सबसे बड़ी बात, समाज दुश्मन यहाँ पावर करवाने की कोशिश कर रहा है कि कोरोना कोई हकीकत नहीं है, ये एक मफरूजा है, ये एक अफसाना है, ये तो लाशों की तादाद ज्यादा से ज्यादा बता, हुकूमत को इमदाद चाहिए। और ये आम लोगों ने इस बात को मान लिया है। मैं आज की तारीख तक लोगों से चिरा करता हूँ कि कोरोना एक हौलनाक हकीकत है, लेकिन इस वक्त रात होती है कराची में, खाने पीने के बाजार लोगों की, इसके बावजूद के ममनू है होटलिंग, इसके बावजूद के लोगों का इज्तिमा ममनू है, पुलिस का एक बहुत बड़ा اس میں ہاتھ ہے کورونا کے پھیلاؤ میں.
جی ہمارے ساتھ رہے ہیں افتخار شلوانی, یہ بتائیں کیونکہ ہم نے یہ سنا کہ وفاق نے بھی ایک سمارٹ لاک ڈاؤن کی بات کی اور بلکہ کہا جا رہا ہے کہ لاہور کے اندر بھی یہ لاک ڈاؤنز شروع ہوئے ہیں. آپ دیکھ رہے ہیں کہ اسی قسم کا ایک سمارٹ لاک ڈاؤن سندھ میں بھی ہوگا جسے ظاہر ہے بہت ساری قیمتی جانیں بچ سکیں.
مطلب میں صرف کراچی کے حد تک آئی کین رپلائی کہ کراچی میں لاک ڈاؤن جو ہے اس وقت افیکٹو ہے جو ہم نے سلیکٹڈ ایریاز میں کیا ہوا ہے, اور ہم یہی کوشش کر رہے ہیں کہ ان کو افیکٹو بنایا جائے اور اس کے پازیٹیو ریزلٹس آ رہے ہیں. جیسے آج اور کل میں جن علاقوں میں ہم نے لاک ڈاؤن کیا ہے وہاں کافی انفیکشن ریٹ جو ہے بڑھا نہیں ہے, اور مطلب اس لحاظ سے ایک دم وہ اسپائک اس کی جو جا رہی تھی وہ تھوڑی سی کنٹرول ہوئی ہے.
لیکن آپ جانتے ہیں کہ پاکستان کے وزیر منصوبہ بندی اسد عمر نے بھی کہا ہے کہ جولائی تک کوئی ملک بھر میں 10 لاکھ انفیکشنز ہو جائیں گے, اور ہمیں جو اطلاعات مل رہی ہیں وہ یہ کہ ہاسپٹل بیڈز جو ہیں وہ اب اس کا بوجھ نہیں سنبھال پائیں گے. عالمی ادارہ صحت نے بھی ایک تنبیہ کی ہے پاکستان کو کہ وہ اس فہرست میں شامل ہو رہا ہے جہاں کرونا وائرس سب سے زیادہ تیزی سے پھیل رہا ہے. ایسے میں بتائیے کہ آپ عمومی طور پہ کیا دیکھتے ہیں, کیا تبدیلی کی جا سکتی ہے عوام کو محفوظ رکھنے کے لیے؟
کراچی میں اب ہم نے ایس ڈی یوز بھی بنائے ہیں, ہمارا جو ایکسپو سینٹر تھا اس میں ہم نے اور انکریز کیے ہیں, سروسز ہاسپٹل میں ہیں, گلستان جوہر میں ہمارا ایک اور سیلف ڈپارٹمنٹ کام کر رہا ہے. تو کراچی کی حد تک وی آر ٹرائنگ کہ جی جتنا اس کو کوو اپ کیا جا سکے, اور ہمارے جو ہاسپٹل بیڈز اور ہائی ڈیپینڈنسی یونٹس ہیں اور ہمارے جو وینٹیلیٹرس ہیں اور وہ ہیلتھ ڈپارٹمنٹ ایڈمنسٹریشن اور پھر ہماری آرم فورسز مل کے اس پہ کام کر رہی ہیں, تو اب تک انشاءاللہ جی کراچی میں سچویشن از انڈر کنٹرول.
عتیق میر صاحب, جس طرح سے کمشنر نے کہا آپ لوگوں پر ذمہ داری سونپی گئی تھی, یہ بتائیے الائنس آف مارکیٹ ایسوسیشنز جو آپ لوگوں کا اتحاد ہے, اس نے کیا کیا ہے تاکہ ایس او پیز پر عمل درآمد ہو؟
دیکھیے اس میں کوئی شک نہیں ہے کہ انتظامیہ کی کوششیں تو پوری ہیں, کمشنر کراچی شب و روز اس کی روک تھام میں مصروف ہیں اور ہم انہی کا حصہ ہیں. ہمیں سب سے پہلے تو کرونا کی روک تھام چاہیے. اس کے باوجود دیکھیں ہم بے روزگاری مسلسل بڑھ رہی ہے, کاروبار بند کروائے جا رہے ہیں, اس وقت بھی مارکیٹیں بند ہیں, کراچی تقریباً 60% بند ہے. ہم فیور کرتے ہیں ہر اس اقدام کی جس میں کرونا کی روک تھام پاسبل ہو, لیکن جس طرح کہ میں نے عرض کیا لوگوں کو باور کروانا, لوگوں کو ماسک پر مجبور کرنا یا آمادہ کرنا, یہ ایک بڑا مشکل سا کام نظر آتا ہے. کراچی میں اس وقت 10% لوگ بھی ماسک نہیں پہنتے ہیں. کہ اگر حقیقی ٹائم میں ہم لوگوں کو پابند کر لیں, ایس او پیز پر عمل کریں, دوسری طرف ایک ہی کام میں دیکھ رہا ہوں کہ آج کے مارکیٹوں کو بند کروا دیا جاتا ہے اور وہ علاقے کھلے چھوڑ دیے جاتے ہیں جہاں ہر طرح کی غیر محتاط ہیں لوگ ہر طرح سے, تو مارکیٹوں کے بند ہونے سے تسلسل کے ساتھ میں دیکھ رہا ہوں کہ بے روزگار بڑھ رہی ہے, ملازمین کی چھانٹی ہو رہی ہے, کاروبار بیٹھ رہے ہیں, کرایہ ادا کرنا مشکل ہو گیا, یوٹیلیٹی بلز کی آئی یا 70-80% لوگوں کے لیے مشکل ہو گئی.
یہ تو ایسے مسئلے ہیں جو دنیا بھر میں تمام ممالک کو ان سے نمٹنا پڑ رہا ہے. کمشنر کراچی, اس سے پہلے کہ ہم اس کو وائنڈ اپ کریں, یہ بتائیں کہ پولیس کا آپ کوئی خاص کردار دیکھتے ہیں کیونکہ زیادہ سختی سے منع کرنے کی ضرورت ہے؟
دیکھیں میں اپنی عوام کو یا کراچی کے لوگوں کو انڈر اسٹیمیٹ نہیں کرتا. اگر آپ یہی آپ دیکھیں کہ اس میں یہ مسئلہ نہیں ہے کہ صرف پاکستان اور یہ کراچی کی عوام ایسی ہے, اگر آپ اس وقت پوری دنیا میں دیکھیں جب لاک ڈاؤن ہوا اور جس طرح اسپین اور جس طرح ایون فرانس اور ایون ساؤتھ امریکہ کے کچھ شہروں میں لوگوں نے بیہیو کیا اور ایون فار دیٹ میٹر ان امریکہ, تو ان کا بھی میرے خیال میں یہ نہیں تھا کہ کوئی پڑھا لکھا ہے یا پڑھا لکھا نہیں ہے, وہ کراچی کا ہے, وہ ایک ہیومن بیہیویئر ہے اور وہ ہم نے ساری دنیا میں دیکھا اسی قسم کا تھا کہ دے ور ڈیفائنگ دا گورنمنٹ اینڈ لاک ڈاؤن آرڈرز آل اوور دا ورلڈ. اور میرے خیال میں ہم اب کوشش کر رہے ہیں, اب آپ دیکھیں میجورٹی اب کراچی میں, میں 100% تو نہیں کہوں گا لیکن میں کہوں گا 40-50%, 10 لوگ دیکھتا ہوں تو اس میں سے مجھے 4 یا 5 لوگ ماسک پہنے ہوئے نظر آتے ہیں. تو وہ ایک اگنورنس کا وہ لیول نہیں ہے ارسپیکٹو کہ وہ تعلیم یافتہ ہے یا نہیں ہے. تو ہمارا سوشل میڈیا، ٹی وی، ہمارے سیل فون، انہوں نے کافی لوگوں کو اویئرنیس دی ہے. تو اور آئی تھنک لاٹ آف پیپل نو کہ یہ کیا ایکچولی چیز ہے. اور میرے خیال میں اس میں کوئی ایسی سچائی نہیں ہے کہ اس کو وہ یہ سمجھیں کوئی سازش ہے.
میرا خیال ہے آخری بات اگر عتیق میر صاحب اگر آپ کہیں کہ سوشل میڈیا نے لوگوں کو گمراہ بھی کیا ہے اس سلسلے میں.
اس میں کوئی شک نہیں ہے کہ اس وقت جو لوگ کرونا کی حقیقت کو سمجھنے سے قاصر ہیں، جیسے آج بھی ایک مفروضہ سمجھتے ہیں، وہ سوشل میڈیا کی ایک غلط کمپین کے ڈسے ہوئے ہیں. وہ بات کو آگے بڑھاتے ہیں، دوسروں کو قائل کرتے ہیں. میں ایسے ایسے پڑھے لکھے لوگوں کو دیکھتا ہوں کہ جس سے مجھے خوف آتا ہے کہ میں اگر یہ قائل ہو گئے تو پھر عام آدمی جو ناخواندہ ہے اس کی صورتحال تو کچھ اور ہی ہوگی. اب چونکہ ہاسپٹلس میں جگہ نہیں ہے، میں لوگوں کو سمجھاتا ہوں کہ دیکھیں کسی ہاسپٹل میں جگہ نہیں ہے، اور جو بڑے ہاسپٹلز ہیں ان کے پیکیجز ہیں 50,000 روپے یومیہ سے لے کر 1,00,000-1.25 لاکھ روپے یومیہ تک ہے. تو اندازہ کریں 10 سے 12 لاکھ کس کے پاس ہوگا کہ وہ کرونا کا علاج کروائے. تو اس لیے جگہ بھی نہیں ہے، ایک عام سے ہاسپٹل میں جگہ نہیں ہے. تو جو جن لوگوں کی ہلاکتیں ہوتی ہیں اپنے غریب لوگوں کو مرتے ہوئے دیکھتے ہیں تو وہ قائل ہوتے ہیں کہ ہاں یہ ایک خوفناک حقیقت ہے. لیکن جس کے قریب کہیں کوئی مریض نہیں ہوتا، جس کے قریب کوئی ایسا کیس نہیں ہوتا یا کوئی ایسی افسوسناک صورتحال وہ نہیں دیکھتا، تو اس وقت وہ انتظام حکومت کو برا سمجھتا ہے کہ کرونا کا خوف پھیلا دیا، کرونا سے ہمیں اس قدر خوف زدہ کر دیا. جبکہ کرونا بہرحال ایک حقیقت ہے اور ایک خوفناک حقیقت.
ہمارے ساتھ ہے الائنس آف مارکیٹ ایسوسیشنز کے چیئرمین عتیق میر اور کمشنر کراچی افتخار شالوانی. بہت شکریہ آپ دونوں حضرات کا، اور ہماری طرف سے خدا حافظ.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
کہا جاتا ہے کہ پاکستان میں اس وقت جوڈیشل ایکٹیویزم میں اضافہ ہو رہا ہے، جس سے تاثر ملتا ہے کہ ملک میں ایک متبادل انتظامیہ بھی فعال ہے. اس بارے میں ہمارے ساتھی قمر عباس جعفری نے ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ ڈاکٹر مہدی حسن، پاکستانی نژاد برطانوی قانون دان بیرسٹر امجد ملک اور پاکستان کی قومی اسمبلی میں قائمہ کمیٹی برائے قانون و انصاف کے چیئرمین ریاض فتیانہ سے گفتگو کی کہ کیا یہ تاثر درست ہے. پیش خدمت ہے ان کی رپورٹ.
آج کل پاکستان کے بارے میں ایک تاثر یہ عام طور سے پایا جاتا ہے کہ وہاں جوڈیشل ایکٹیویزم کچھ زیادہ ہوتی جا رہی ہے، اور جو عدالتیں ہیں وہ حکومتی کام میں مداخلت بھی کر رہی ہیں. کیا یہ تاثر درست ہے، اور کیا اگر یہ تاثر درست ہے تو اس پہ اصلاح کی ضرورت ہے؟ ہم گفتگو کریں گے. ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ جناب ڈاکٹر مہدی حسن صاحب. جی ڈاکٹر صاحب، کیا آپ کیا کہیں گے اس بارے میں؟
دیکھیے، یہ تاثر بالکل صحیح ہے، لیکن اس کا وجہ ہے، اس کی وجہ یہ ہے کہ جب عام آدمی، عوام جو ہے وہ حکومت کی کارگزاری سے مطمئن نہ ہو تو پھر کوئی نہ کوئی ادارہ ایسا ہوتا ہے جس پہ لوگ ڈپینڈ کرتے ہیں. پاکستان میں دو ایسے ادارے ہیں جنہیں ویسے تو الیکٹڈ گورنمنٹ کے پالیسیز کو فالو کرنا چاہیے، اس کے ماتحت ہوتے ہیں، جوڈیشری اور فوج. ان دونوں اداروں پہ پاکستان کے عوام کی اکثریت کو اعتماد ہے، اور وہ یہ سمجھتے ہیں کہ صرف یہ دو ادارے ایسے ہیں جو عوام کی جو داد رسی ہے وہ کر سکتے ہیں، اور ان کی جو مشکلات ہیں ان کو حل کر سکتے ہیں، کیونکہ انہیں حکومت پہ اور حکومت کے جو عہدیدار ہیں، جو بیوروکریسی وغیرہ ہے، اس پہ ان کو اعتماد نہیں تھا. یہ اس کی بھی ریزن بھی ہے. ایک ریزن تو یہ ہے کہ پاکستان کو ڈے ون سے ایک سیکورٹی اسٹیٹ کے طور پہ پیش کیا گیا تھا، اور عوام کو یہ تاثر دیا گیا تھا کہ پاکستان کی دشمن بہت ہے، خاص طور پہ انڈیا جو ہے جو وہ پاکستان کو قبول نہیں کرتا ہے. یہ ڈے ون سے بتایا گیا پاکستان. جس کی وجہ سے فوج کی اہمیت بہت بڑھ گئی اور لوگوں کو اس پہ اعتماد بھی بڑھ گیا. جہاں دفعہ فوج نے براہ راست حکومت کی 72 سال کی تاریخ میں 36-37 سال فوج کی حکومت رہی, اور جب فوج کی حکومت نہیں رہی تو بیک گراؤنڈ میں رہ کے فوج نے ہمیشہ متاثر کیا پاکستان کی حکومتوں کو. اور آج کل حالات یہ ہیں کہ اگر بل گیٹس جو ہے وہ بات کرتا ہے تو وہ براہ راست فوج کے چیف سے بات کرتا ہے اور اس کو مبارکباد دیتا ہے کہ آپ نے بہت محنت کی پولیو کی ایریڈیکیشن کے لیے, میں آپ کو مبارکباد دیتا ہوں. حالانکہ اسے پرائم منسٹر یا صدر سے بات کرنی چاہیے, اور اگر وہ فوج کو ایڈمائر بھی کرنا چاہتا ہے تو ان کے تھرو کرے, لیکن براہ راست ان سے بات کرتا ہے. اسی طرح لوگ جو ہیں وہ جب ان کو کوئی مشکل پیش آتی ہے آج کل پاکستان میں تو یا وہ چیف جسٹس سے مطالبہ کرتے ہیں کہ میری اس مشکل کو دور کرو, یا وہ فوج کے چیف کو مخاطب کرتے ہیں اور کہتے ہیں کہ جی میری مدد کی جائے. تو ان حالات میں اصل مسئلہ ہے کہ گورننس کمزور ہے. جو پولیٹیکل پارٹیز ہیں ان میں سے 130 پولیٹیکل پارٹیز ہیں پاکستان کی جو رجسٹرڈ ہیں الیکشن کمیشن کے پاس, مگر کسی پارٹی کے پاس عوام کی پرو پیپل پالیسیز کا ایجنڈا جو ہے وہ نظر نہیں آتا. لہذا لوگ جو ہیں فوج جو سب سے زیادہ آرگنائزڈ حصہ ہے پاکستان کی سوسائٹی کا اس سے اپیل کرتے ہیں یا ججز سے اپیل کرتے ہیں کہ ان کی مشکلات کو دور کریں.
تو آپ یہ سمجھتے ہیں کہ ہمارے جوڈیشل نظام میں اس وقت اصلاح کی کوئی ضرورت نہیں ہے, بالکل ٹھیک جا رہا ہے سب کچھ؟
ضرورت یقیناً ہے, یقیناً ہے, اس لیے کہ جو کام قوت کا ہے پولیٹیکل پارٹیز کا ہے وہ کام ججز کا نہیں ہے. ججز کا کام جو ہے وہ تو انصاف مہیا کرنا ہے لوگوں, پالیسیز بنانا یا پالیسیز پہ کریٹیسزم کرنا یا مشورے دینا, یہ کام ججز کا نہیں, یہ کام انہیں نہیں کرنے چاہیے. لیکن لوگ ان سے اپیل کرتے ہیں اس لیے کہ وہ حکومت سے اور حکومتی پارٹیوں سے, جو بھی پارٹی حکومتی پارٹی ہوتی ہے ان سے مطمئن نہیں ہے. وہ سمجھتے ہیں کہ صرف جوڈیشری ان کے مسائل کو حل کرے گی, ان کی مشکلات کو دور کرے گی یا فوج دور کر سکتی ہے. سب سے زیادہ اعتماد انہیں فوج پہ ہے, اس کے بعد ان کو ججز پہ ہے.
ڈاکٹر صاحب بہت شکریہ آپ کا. اور سامعین, اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں جناب بیرسٹر امجد ملک صاحب, جو پاکستانی نژاد برطانوی ہیں, برطانیہ میں لا کی پریکٹس کرتے ہیں اور پاکستان اور برطانیہ کے عدالتی نظام پر ان کی گہری نظر ہے, دونوں جگہ کے قوانین سے واقف ہیں. ان سے پوچھتے ہیں کہ یہ بتائیے بیرسٹر صاحب کہ یہ تاثر کے ساتھ تک درست ہے کہ پاکستان میں جوڈیشری جو ہے وہ ایک متوازی انتظامیہ کے طور پر کام کر رہی ہے, جوڈیشل ایکٹیویزم بڑھتا جا رہا ہے اور لوگوں کو انصاف نہیں مل رہا جو کہ اس کو بنیادی کام ہے, کیا یہ تاثر درست ہے اور آپ کیا سمجھتے ہیں اس سلسلے میں کیا ہونا چاہیے؟
دیکھیے جعفری صاحب, تاثر ابھرتا اس لیے ہے کہ جب آپ کی گورننس جو ہے وہ لوکل باڈیز اور پروونشل لیول کے اوپر ناکام ہوتی ہے یا کمزور پڑتی ہے تو لوگ لا محالہ عدلیہ کی طرف دیکھتے ہیں, اور عدلیہ میں کیونکہ ان کے پاس وائڈر سپر جو پاور ہے, جو سو موٹو کا اختیار ہے وہ ہوتا ہے تو وہ پھر استعمال ہوتا ہے, اور پھر جج ٹو جج آپ کا جو ہے بیس کرتا ہے. مثلا افتخار چودھری کا زمانہ جو ہے وہ میرے خیال میں سو موٹو اس میں بہت زیادہ استعمال ہوئے, آصف سعید کھوسا صاحب نے ٹکا دکا استعمال کیا, اور جو ثاقب نثار صاحب کا زمانہ ہے وہ میرے خیال میں اس کے اوپر بہت زیادہ تاریخ میں تنقید کی جائے گی, کیونکہ وہ تو یعنی ان معاملات میں بھی گھس بیٹھے جن معاملات کا کسی پٹیشن کے ساتھ تعلق ہی نہیں ہوتا تھا. اور تاحال جو ریفارم, جو اصلاحات چاہیے, یعنی 6 مہینے میں لوکل لیول کے اوپر کرمنل یا سول جسٹس سسٹم کا نظام بہتر ہو اور لوگوں کے 6 مہینے میں مقدمات چھوٹے چھوٹے حل ہوں یا 6 مہینے کی سزاؤں والے مقدمات حل ہوں, وہ تا دیر نہ تو حکومت ہی اس کے اوپر کو پیش رفت کر رہی ہے, اور میں کسی ایک کا نام نہیں لیتا پچھلے 20 سالوں میں, اور نہ ہی عدلیہ لا اینڈ جسٹس کمیشن کے ذریعے کوئی ایسے قوانین یا کوئی ایسے جامع پلان کا کوئی زائچہ بنا کے حکومت کو پیش کر سکی ہے، جس طرح ہمارے برطانیہ میں وولف ریفارمز ہوئی، یا امریکہ میں جو لوکل باڈی کا نظام ہے، یہ جو شیرف کا نظام ہے، اس کے تحت جو انہوں نے کوئک جسٹس کا جو سسٹم ہے انڈیا نے کیا، پاکستان نے اس لحاظ سے اس میں پیش رفت نہیں کی. جس لحاظ سے ان کے سو موٹو کے نوٹسز لیے جاتے ہیں، اس سے اپیل کا حق ریزرو ہوتا ہے، تو وہاں معاملہ سپریم کورٹ لیول پہ ہی ہو جاتے ہیں. معاملہ ایک ڈسٹرکٹ کا ہوتا ہے، نہ ڈسٹرکٹ کورٹ میں جاتا ہے نہ ہائی کورٹ میں جاتا ہے، سپریم کورٹ میں اس کا فیصلہ ہو جاتا ہے، آرڈرز ہو جاتے ہیں، اس کا اپیل بھی نہیں ہوتی اور وہ فائنل ججمنٹ بھی ہو جاتی ہے. اس سے یہ تاثر ابھرتا ہے کہ خدا نہ خواستہ ایک پیرلل جسٹس سسٹم اور ایک پیرلل انتظامیہ کھڑی ہو گئی.
اچھا، اصلاح احوال کی کیا صورت ہے؟
میرے خیال میں اس کا حل یہی ہے کہ لا اینڈ جسٹس کمیشن میں، کیونکہ گورنمنٹ کے نمائندے بھی بیٹھے ہوتے ہیں، تمام چیف جسٹسز ہوتے ہیں، وہاں بیٹھ کے یہ ایک جامع پلان بنا کے حکومت کو دیں. اور میرے خیال میں سیلف اکاؤنٹیبلٹی کے ذریعے، ایک تو جوڈیشری کی ٹریننگ، جوڈیشری کا جو پورا اوور ہال ہے اس کو خود سیلف اکاؤنٹیبلٹی اس کی کریں، جو ان کا یہ سپریم جوڈیشل کاؤنسل کے ذریعے انضباطی جو نظام ہے اس کے اوپر باقاعدہ کوئی پروسیجرل پیش رفت کریں، تاکہ قاضی عیسیٰ جیسے معاملات نہ ابھریں. یہ تو چھوٹے لیول کے اوپر حل ہونے والے مسئلے ہیں، جن کو اتنی ہائی لے جا کے سال سال مقدمہ چل رہا ہے اور آپ عرضہ سرائی کر رہے ہیں. تیسرا جو مین ہے وہ ریفارمز ہے، لوور لیول کے اوپر ریفارم. اگر آپ ڈسٹرکٹ لیول کے اوپر تین پیشیوں کے اوپر وداؤٹ حکم امتناعی جو ہے وہ 72 گھنٹے سے زیادہ نہ ہو اور ڈیلے نہ ہو اور ایڈجرنمنٹس نہ ہو، اگر اس طرح کا نظام کو لے آئیں گے تو میرے خیال میں اس میں پیش رفت ہو سکتی ہے، اس میں روم ہے. 200 ملین لوگ بہت زیادہ تعداد میں لوگ ہیں، اور اس میں اتنا روم ہے کہ پاکستان کی عدلیہ کچھ سیلف اکاؤنٹیبلٹی، کچھ گورنمنٹ کے ساتھ تعاون، کچھ جو اپنی عقل اور دانش کے مطابق کسی ایسے ریفارم پیکج کی طرف حکومت کو یا پارلیمان کو لے جائے کہ عام عوام کی داد رسی ہو.
کیا آپ نہیں سمجھتے کہ عدلیہ اپنے آئینی اور قانونی اختیار سے تجاوز کر رہی ہے پاکستان میں؟
دیکھیں، اگر آپ پاکستان کو برطانیہ اور امریکہ سے ذرا ہلکا سا موازنہ کریں، کرنا نہیں چاہیے لیکن کریں، تو آپ دیکھیں گے کہ یہاں پہ نظام چل رہا ہے بغیر سو موٹو انٹروینشن کے. عدالتوں میں اکا دکا واقعات ہوں گے، ادروائز ریٹ پٹیشن بھی اس صورت میں کرتے ہیں لوگ جب آپ کو لگے کہ آپ کا لوکل لیول کے اوپر جو تمام سسٹم ہے وہ فیل ہو گیا. لوگ جو کنسرن عدالتیں ان میں جاتے ہیں، سو موٹو کا تو میرے برطانیہ میں تو کنسپٹ ہی کوئی نہیں، یعنی آپ ریٹ پٹیشن بھی کرتے ہیں تو کوئی نہ کوئی فیصلہ ہوتا ہے اس کے خلاف. پاکستان میں ریٹ پٹیشن بھی ہو رہی ہے تیزی سے اور سو موٹو بھی ہو رہا ہے، اس سے میرے خیال میں جو ہے وہ بگاڑ زیادہ پیدا ہوتا ہے. مثلا آپ کو اگر یہ پتا ہو کہ میں نے اپنے ایم پی اے ایم این اے یا لوکل باڈی کے نمائندے کے پاس نہیں جانا، میں ایک خبر لگ جائے میری نوائے وقت میں، جنگ میں یا کسی اخبار میں یا آپ کے چینل کے اوپر، نشریاتی ادارے کے اوپر اس کے اوپر پروگرام چل جائے یا سوشل میڈیا کے اوپر وائرل ہو جائے، تو اس کے اوپر اگر سو موٹو ہو سکتا ہے، جب سپریم کورٹ میں وہ دفعہ موجود ہے جو آپ کا تمام نظام ہلا دے گا، تو آپ لوکل جو نظام ہے اس کے اوپر آپ ایک قسم کا ووٹ آف نو کانفیڈنس کر دیتے ہیں. یو عوام میں اس طرح کا تاثر جو ہے وہ بگاڑ پیدا کرتا ہے اور آپ کا جو پورا نظام ہے وہ کیموفلاج کر دیتا ہے، کیونکہ لوگ اس طرف جانا بہتر پسند کرتے ہیں جہاں پہ آپ کو ریلیف جو ہے وہ ایسا ریلیف ملے گا جس کی کوئی اپیل ہی نہیں. تو میرے خیال میں یہ تمام اسٹیک ہولڈرز کو بیٹھ کے اس کا حل نکالنا پڑے گا، سیلف اکاؤنٹیبلٹی کرنی پڑے گی کہ سوو موٹو کے اختیار کے اوپر کوئی نہ کوئی پیش رفت ہو. جیسے کوئی زائچہ بنا لیں کہ جی ہم سوو موٹو اگر لیتے بھی ہیں تو پہلے ہم متعلقہ ہائی کورٹ کو اس کو بھیجیں گے، وہ متعلقہ ڈسٹرکٹ جج کو بھیجے گا اور 90 دن میں رپورٹ لے. دونوں طرف سے اس کے بارے میں کوشش اپروچ کی ضرورت ہے اور ریفارمز کی ضرورت.
بہت شکریہ بیرسٹر امجد ملک، آپ کا ٹیلی فون لائن پر موجود ہے جناب ریاض فتیانہ صاحب، جو کہ قومی اسمبلی کی قائمہ کمیٹی برائے قانون کے چیئرمین ہیں. ریاض فتیانہ صاحب، یہ بتائیے کہ یہ تاثر کس حد تک درست ہے کہ جوڈیشل ایکٹیویزم پاکستان میں بڑھ گیا ہے؟
ایک میں سمجھتا ہوں اس کا ایک مثبت رزلٹ بھی ہے کہ کم از کم لوگوں کو یہ احساس ہوگا کہ ملک میں اب جمہوری اداروں کو زیادہ خطرہ نہیں ہے. اور یہ ہے کہ رول آف لا اسٹیبلش ہوگا، جمہوریت مضبوط ہوگی، سے پراسپیرٹی اور خوشحالی بھی آئے گی اور ایک نیا کلچر ڈیولپ ہوگا، تو اس کو لوگوں نے ویلکم کیا ہے کہ ٹھیک ہے جوڈیشری صحیح فیصلے کرے اور دباؤ میں نہ آئے اور کسی قسم کے لالچ میں نہ آئے, اور اگر ایسا ہوتا ہے تو اس میں کوئی مذائقہ نہیں. اس وقت موجودہ چیف جسٹس بھی اور ان کی پوری ٹیم بھی اس میں سبھی بہت اپ رائٹ لوگ ہیں.
اچھا,
اور میں چونکہ چیئرمین بھی ہوں نیشنل اسمبلی اسٹینڈنگ کمیٹی لا اینڈ جسٹس کا, اور ہمارا انٹریکشن بھی رہتا ہے جڈیشری کے ساتھ, تو میں سمجھتا ہوں کہ اس وقت جڈیشری جس طرح چل رہی ہے انڈیپینڈنٹ سوچ کے ساتھ, ہم اس کو اپریشیٹ کرتے ہیں پارلیمنٹ کی طرف سے. اگرچہ کچھ ایشوز ہیں جس میں ججوں کی تقرری کا, موجودہ جو طریقہ کار ہے کوالیفیکیشن کا, پروسیجر کا, اس پہ ہمیں کچھ اختلافات ہیں, اس پہ ہم نئی چیز ہم لانا چاہ رہے ہیں پارلیمنٹ کی طرف سے تاکہ زیادہ کمپیٹنٹ ججز سامنے آئیں, سفارش کا انصر ان کی سلیکشن میں بھی نہ رہے. اور دوسرا ہم لا ریفارمز بھی لا رہے ہیں, تو میرا خیال ہے وقت کے ساتھ ساتھ یہ جو ایشوز ہیں ریزالو ہوتے جائیں گے اور امپروو ہوتے جائیں گے, سوسائٹی جو ہے وہ بتدریج ترقی کرتی ہے.
جوڈیشری کا بنیادی کام لوگوں کو انصاف فراہم کرنا ہے, وہ کام جس طرح سے ہونا چاہیے اس طرح نہیں ہو رہا. کیا یہ تاثر درست ہے جوڈیشری اپنا کام چھوڑ کر دوسرے غیر ضروری کاموں میں زیادہ مصروف ہے؟
جی, اس بات میں بھی بہت وزن ہے. اس کو موٹو نوٹس جو ہے یہ موسٹلی خارچوری صاحب کے دور میں بہت زیادہ تھے, پچھلے چیف جسٹس صاحب جو چوری صاحب تھے اس کے بعد ان میں بھی کافی تھا, لیکن جب جسٹس آصف سعید کھوسا صاحب آئے ہیں تو انہوں نے اس پریکٹس کو بند کیا ہے, اور کافی حد تک جوڈیشری کو انہوں نے کہا کہ جو حکومت کے معاملات پالیسی ڈیسیزنز ہیں وہ خود طے کرے, ہمارا کام نہیں ہے کہ حکومت کو ہر بات پہ ٹوکیں اور ہر بات پہ روکیں اور ہر بات پہ ان کو ایڈوائز دیں کہ یہ کرو وہ کرو, فلاں افسر بدل دو فلاں افسر رکھ لو فلاں. تو یہ میرا خیال زیادہ بہتر ہوا ان کے دور میں ہوئے. تو ابھی موجودہ چیف جسٹس ہیں, ان کی کوئی بہت زیادہ مداخلت مجھے نظر نہیں آئی, لیکن ہم توقع کرتے ہیں کہ بتدریج آہستہ آہستہ جوڈیشری جو سرکاری معاملات میں غیر ضروری مداخلت ہے, ہاں جب کوئی پٹیشن فائل ہوتی ہے یا کوئی بہت سیریس قسم کا آئینی بحران پیدا ہوتا ہے یا کوئی وائلیشن آف کانسٹیٹیوشن ہوتی ہے یا لا ہوتی ہے, تو اس میں تو اس کو اختیار ہے کریں, لیکن ہر بات میں کہ افسر کو ہٹا دیں رکھ لیں, تو یہ میرا خیال ایک اچھی شروعات ہے کہ اب جوڈیشری پہلے سے کم مداخلت کر رہی ہے, اور یہ بتدریج ہمیں توقع ہے کہ آہستہ آہستہ ہر ادارہ اپنے ڈومین میں رہے گا اور اپنے ڈومین میں رہتے ہوئے اپنے کام کو آگے بڑھائے گا.
بہت شکریہ ریاض فتیانہ صاحب. قمر عباس چافری, اردو وی او اے نیوز, واشنگٹن.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل آج کے خصوصی پروگرام کے ساتھ, اور اب بات کرتے ہیں امریکی نظام انصاف کی. امریکی نظام انصاف میں یو ایس اٹرنی کے عہدے کی بہت اہمیت ہے, اور حال ہی میں نیو یارک کے صدرن ڈسٹرکٹ کے ایک یو ایس اٹرنی کی برطرفی پر میڈیا میں بہت کچھ کہا گیا ہے. ایسے واقعات کی کیا اہمیت ہے, آئیے سنتے ہیں مدثر منظر کی اس رپورٹ میں.
امریکہ میں انصاف کا محکمہ یا ڈپارٹمنٹ آف جسٹس اپنے اعلیٰ معیار اور غیر جانبداری کی روایات کے لیے مشہور ہے. اس میں اٹرنی جنرل کا عہدہ اگرچہ سیاسی ہوتا ہے, مگر کوئی بھی سیاسی فیصلہ آئین اور قانون کا متقاضی ہوتا ہے. حال ہی میں امریکی جسٹس ڈپارٹمنٹ بعض ایسے اقدامات کے لیے تنقید کی زد میں آیا ہے جن کے بارے میں کہا جا رہا ہے کہ امریکی اٹرنی جنرل ولیم بار نے یہ اقدامات سیاسی مصلحت کی بنا پر اٹھائے ہیں. ان میں تازہ ترین واقعہ نیو یارک کے صدرن ڈسٹرکٹ کے انتہائی اہم یو ایس اٹرنی جیفری برمن کو ان کے عہدے سے ہٹانا شامل ہے. جیفری برمن کے بارے میں کہا جاتا ہے کہ وہ نیو یارک کے سب سے اہم ڈسٹرکٹ میں اہم تحقیقات کر رہے تھے جن میں صدر ٹرمپ کے لائر روڈی جولیانی اور ایک ترک بینک کے خلاف چھان بین بھی شامل تھی. اس سے پہلے وہ صدر ٹرمپ ہی کے ایک لائر مائیکل کوہن کے خلاف چھان بین کے بعد انہیں جیل بھجوا چکے ہیں. گزشتہ جمعے کے روز جیفری برمن کے بارے میں اٹرنی جنرل ولیم بار نے ایک بیان میں کہا کہ وہ اپنے عہدے سے استعفیٰ دے رہے ہیں اور ان کی جگہ جے کلیٹن کو نیو یارک کے صدرن ڈسٹرکٹ کا اٹرنی بنایا جا رہا ہے. جے کلیٹن کے بارے میں کہا جاتا ہے کہ انہیں پروسیکیوشن کا کوئی تجربہ نہیں ہے. ابھی میڈیا میں یہ باتیں ہو ہی رہی تھیں کہ جیفری برمن نے اپنا عہدہ چھوڑنے سے انکار کر دیا اور کہا کہ وہ استعفیٰ دینے کا کوئی ارادہ نہیں رکھتے, اور یہ کہ انہیں صرف صدر ہی ان کے عہدے سے ہٹا سکتے ہیں. کہا جاتا ہے کہ برمن یہ بھی چاہتے تھے کہ ان کے بعد ان کی نائب آڈری سٹراس کو ان کا قائم مقام بنایا جائے. چنانچہ معاملے کی نزاکت کو بھانپتے ہوئے اٹرنی جنرل بار نے صدر ٹرمپ کو اعتماد میں لے کر برمن کو ایک خط میں عہدہ چھوڑنے کے لیے کہا, اور کہا کہ صدر ایسا چاہتے ہیں. البتہ بعد میں صدر ٹرمپ نے نامہ نگاروں سے بات کرتے ہوئے کہا کہ ان کا اس معاملے سے کوئی تعلق نہیں اور یہ ولیم بار کا شعبہ ہے. تاہم اپنی نائب آڈری سٹراس کو اپنا قائم مقام بنایا جانے کے بعد جیفری برمن نے ہفتے کے روز اپنا عہدہ چھوڑ دیا۔ ظفر طاہر ہیوسٹن ٹیکسس میں اٹرنی ایٹ لا ہیں۔ وہ کہتے ہیں امریکہ میں نیو یارک کے صدرن ڈسٹرکٹ کی بہت اہمیت ہے اور اس کا یو ایس اٹرنی ایک انتہائی اہم عہدہ ہے۔
یو ایس اٹرنی جو ہوتا ہے وہ فیڈرل لاز جو ہوتے ہیں ان کا پاسدار پاسبان ہوتا ہے، ان کے بیہاف پہ وہ کیسز فائل کر سکتے ہیں، ان کے پاس لا انفورسمنٹ کے پاور ہوتے ہیں اور خود پریزیڈنٹ جو ہیں ان لوگوں کو اپوائنٹ کرتے ہیں۔ تو نیو یارک چونکہ ایک بہت بڑی اسٹیٹ ہے تو اس میں ناردرن نیو یارک اسٹیٹ ہے اور سدرن ڈسٹرکٹ ہے۔ سدرن ڈسٹرکٹ اس لیے امریکہ میں ہمیشہ سے امپورٹنٹ رہی ہے کہ مینہٹن اور وال اسٹریٹ کا جو علاقہ ہے وہ سدرن ڈسٹرکٹ نیو یارک میں آتا ہے اور جیفری برمن جو ہیں وہ اس کو اس آفس کے انچارج تھے اور وہ لیڈ کر رہے تھے کافی امپورٹنٹ انویسٹیگیشن۔ مثلاً جو ٹرمپ صاحب کے جو اٹرنی تھے کوہن، ان کو پروسیکیوٹ کیا اور وہ جیل میں گئے۔ پھر ایک ٹرکش بینک ہے اسٹیٹ اونڈ، اس کو وہ انویسٹیگیٹ کر رہے تھے۔ اور سب سے بڑھ کے پریزیڈنٹ کے جو پرسنل اٹرنی ہیں اور نیو یارک کے میئر رہے ہیں اور ریپبلکن پارٹی کے بڑے اہم رکن ہیں اور ٹرمپ کے بہت بڑے سپورٹر ہیں، جولیانی، روڈی جولیانی کی انویسٹیگیشن جو تھی وہ چل رہی تھی اور ٹرمپ جو تھے وہ کافی ایسے لوگوں سے ناراض ہیں اور نالا ہیں جو ان کی ایڈمنسٹریشن کا حصہ ہیں مگر وہ کھل کے ان کا ساتھ نہیں دیتے۔
امریکہ میں یو ایس اٹرنی کا دفتر وفاقی کیسز میں امریکہ کی نمائندگی کرتا ہے اور اس کے معنی یہ ہیں کہ اس کے عہدیدار کانگریس کی منظور کردہ قانون کے تحت مقرر کیے جاتے ہیں اور ان کیسز کی سماعت ملک بھر کی وفاقی عدالتوں میں ہوتی ہے۔ امریکہ کی 50 ریاستوں میں کل 93 یو ایس اٹرنیز ہیں جو پروسیکیوٹرز ہیں اور امریکہ کے وفاقی فوجداری نظام انصاف کے مطابق ان پروسیکیوٹرز کا وسیع اختیار ہوتا ہے کہ وہ یہ فیصلہ کریں کہ کب، کہاں اور کس کے خلاف، حتیٰ کہ کس فوجداری قانون کی خلاف ورزی پر کاروائی کی جائے گی۔ عدنان منور مینہٹن نیو یارک میں اٹرنی ایٹ لا ہیں۔ وہ کہتے ہیں فی الوقت ایک یو ایس اٹرنی کو عہدے سے ہٹانے پر جو تنقید کی جا رہی ہے یہ بلا جواز ہے کیونکہ یہ اٹرنیز ملک کے اٹرنی جنرل کی ہدایات پر عمل کرتے ہیں اور ان کی نامزدگی صادر کرتے ہیں، چنانچہ صادر جب چاہیں انہیں ان کے عہدے سے ہٹا سکتے ہیں۔
دیکھیں یہ پولیٹیکل اسائنمنٹس ہیں، پولیٹیکل سیٹس کے اوپر وہ کسی وجہ سے بھی وہ ہٹا سکتے ہیں، دیٹس ان دی پاور۔ لیکن ایشو یہ نہیں وہ کیوں ہٹا رہے ہیں، ایشو یہ کیا ان کی پاور میں ہے کہ نہیں ہے۔ اگر ان کی پاور میں ہے تو کسی بھی ریزن کی وجہ سے وہ ریموو کر سکتے ہیں یا کسی کو اپوائنٹ کر سکتے ہیں۔ لیکن امریکہ کی پالیٹکس کی بیوٹی یہ ہے کہ وہ اپنی پاور کے اندر ہی رہ کے کام کرتے ہیں۔
امریکہ میں صدر ٹرمپ کے سابق سیکورٹی ایڈوائزر مائیکل فلن کے بارے میں ایک اپیل کورٹ نے فیصلہ دیا ہے کہ ان کے خلاف الزامات ختم کر دیے جائیں۔ مائیکل فلن پر ایک الزام یہ بھی تھا کہ انہوں نے روسی سفیر سے اپنی ملاقات کے بارے میں نائب صدر مائک پینس کے سامنے غلط بیانی کی۔ کہا جاتا ہے کہ اس سے پہلے صدر ٹرمپ کے قریبی ساتھی راجر سٹون کو سنائی گئی سزا کم کرنے کے لیے محکمہ انصاف نے مداخلت کی تھی، جس پر ان کے خلاف چھان بین کرنے والے 4 یو ایس اٹرنیز نے استعفیٰ دے دیا تھا۔ راجر سٹون پر الزام ہے کہ انہوں نے ایوان کی انٹیلیجنس کمیٹی کے سامنے وکی لیکس سے رابطے کی کوششوں کے بارے میں غلط بیانی کی۔ وکی لیکس وہی ویب سائٹ ہے جس نے سن 2016 کے انتخابات سے پہلے امریکہ کی صدارتی امیدوار ہلری کلنٹن کی انتخابی مہم کی ای میلز لیک کی تھیں۔ ان تمام حقائق کے باوجود نیو یارک کے اٹرنی عدنان منور کہتے ہیں کہ امریکہ کے نظام انصاف میں کسی قانونی اختیار کو سیاسی مقاصد کے لیے استعمال کرنے کی گنجائش نہیں ہے۔ وہ کہتے ہیں سزا میں کمی کے لیے بعض قانونی تقاضے پورے کرنے ضروری ہیں اور یہ رعایت ہر اس ملزم کو مل سکتی ہے جو ان تقاضوں کو پورا کرے۔
موسی جو سزا جو بھی ایویڈنس کی بیس کے اوپر ہوتی ہے، لیکن بندے کے کوئی بھی ریڈیوس جو ہوتی ہے، دے آر سرٹن فیکٹرز، دوز آر انکلوڈیڈ ٹو ریڈیوس دی کسی کی بھی سزا، اس کی کمیونٹی سروس یا اس کا بیہیویئر، ان چیزوں کو دیکھتے ہوئے وہ ریڈیوس کر دیتے ہیں، لیکن وہ انفلوئنس کی وجہ سے نہیں ہوتی، وہ اس کے بیہیویئر اور سرٹن کیٹیگریز کے اندر اگر فال کرتا ہے بندہ تو وہ فال وہ ریڈیوس ہو جاتی ہے۔ ناٹ صرف اس کے لیے، کسی کی بھی ہو سکتی ہے۔ اٹرنی جسٹ ہیز ٹو پٹ این اپلیکیشن۔
امریکہ میں یہ الیکشن کا سال ہے اور حکومتی عہدیداروں کے ایسے اقدامات کو جن سے کوئی سیاسی مقصد ظاہر ہوتا ہو اسی آئینے میں دیکھنے کی کوشش کی جا رہی ہے، مگر عدنان منور کہتے ہیں یہ سب قیاس آرائیاں ہیں، اصل بات یہ ہے کہ جن کے پاس اختیار ہے وہ اپنا اختیار استعمال کر رہے ہیں۔ وہ کہتے ہیں امریکی صدر کو اختیار حاصل ہے کہ وہ کسی کی بھی سزا یا قصور معاف کر سکتے ہیں۔
ویسے بھی پریزیڈنٹ کے پاس اگر آپ دیکھا جائے تو پارڈن کی بھی اس کے پاس ہے، وہ پارڈن کر سکتا ہے ایون کہ فل کسی کی بھی سزا، جو کہ آپ دیکھیں پہلے بھی ہسٹری میں مینی پریزیڈنٹس جو ہے وہ پارڈن کر سکتے ہیں، اور ایون کہ اسٹیٹ کے گورنر کے پاس بھی یہ پاور ہے کہ وہ کسی کو پارڈن کر سکتا ہے سزا کسی کی، اس کو آپ پولیٹیکلی نہیں لے سکتے، دیٹس ان دیئر پاور۔ آپ ہسٹری میں دیکھ رہے ہیں جتنے بھی پریزیڈنٹ کی لاسٹ ٹرم میں وہ جاتے ہیں الیکشن سے پہلے دے گیو پارڈنز۔
تام ہیوسٹن کے اٹرنی ظفر طاہر کہتے ہیں کہ ایسے اقدامات سے فائدے کی بجائے نقصان ہو رہا ہے۔
یہ ٹرمپ کو، ٹرمپ کی جو صدارت ہے اس کو، ریپبلکن پارٹی کو بہت زیادہ نقصان پہنچا رہی ہیں چیزیں، اور ہمارے سامنے نمبرز موجود ہیں ہمارے سامنے۔ مگر دیکھیے پریزیڈنٹ کو یہ حق ہے قانونی طور پہ کہ وہ جس کو بھی چاہیں اٹرنی کو وہ اپوائنٹ کر سکتے ہیں، سینٹ میں ہیئرنگ ہوتی ہے، نیو یارک کے دو بڑے سینیٹرز موجود ہیں، دونوں ڈیموکریٹ ہیں، تو یہ معاملہ بڑا الجھ سکتا تھا اگر پریزیڈنٹ زبردستی کسی اور کو اوپر مسلط کرتے، اس لیے کہ اس آفس میں ایک انویسٹیگیشن چل رہی ہے جولیانی کے خلاف، تو وہ جولیانی کی جو انویسٹیگیشن ہے وہ تو پھر کمپرومائز ہو جاتی۔
بہرحال ماہرین یہ تسلیم کرتے ہیں کہ امریکہ دنیا کی سب سے بڑی جمہوریت ہے اور اس کا نظام انصاف حقائق اور ثبوت کی بنا پر فیصلے کرتا ہے، اس ملک کے آئین کی مکمل پاسداری کی جاتی ہے اور صدر سمیت اس کے تمام عہدیدار آئین اور قانون میں رہتے ہوئے اپنے اختیارات استعمال کرتے ہیں۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
بہت شکریہ۔ ہم جب خوف کو بے نقاب کرتے ہیں، ہم جب سوال اٹھاتے ہیں، ہم جب ان کی آواز بنتے ہیں جن کی کوئی نہیں سنتا، تو فرق پڑتا ہے، فرق پڑتا ہے آزاد صحافت سے۔ ہم ہیں وائس آف امریکہ، ہمارے لیے آزاد صحافت اہم ہے۔
آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آج کے خصوصی پروگرام کے ساتھ۔ اس وقت پاکستان جن مشکلات کا شکار ہے، معاشی پریشانیوں میں گھرا ہوا ہے، ان کی مدد کے لیے کسی نہ کسی انداز میں اوورسیز پاکستانی سامنے آ رہے ہیں، اپنے سکلز کی مدد سے، اپنی فائنانس کی مدد سے، اپنی ٹیکنالوجی کے ٹرانسفر کی مدد سے، وہ اپنے آبائی ملک کو کچھ نہ کچھ پے بیک کرنے کی کوششیں کر رہے ہیں، اور خاص طور پر کووڈ 19 کے اس دور میں جبکہ آن لائن تعلیم اس وقت جاری ہے، اسکولوں کے، خاص طور پر اسکولوں کے بچوں کو بہت مشکلات پیش آ رہی ہیں، ان کے والدین کو بہت مشکلات پیش آ رہی ہیں، اور اساتذہ کو مشکلات پیش آ رہی ہیں کہ آن لائن لرننگ اور ٹیچنگ ایک مسئلہ بن چکا ہے۔ اس مسئلے کے حل کے لیے اوورسیز پاکستانیوں کی ایک آرگنائزیشن ہے، پاتھ ٹو لرن، جس کے فاؤنڈر اس وقت ہمارے ساتھ موجود ہیں، ہاشمی، مسٹر ہاشمی ہیں، اور یہ نیو جرسی میں ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ان کی آرگنائزیشن اس سلسلے میں ایک انوویشن یا انوویٹیو اپروچ کے ساتھ سامنے آئی ہے، تو ان سے بات کرتے ہیں۔ السلام علیکم ہاشمی صاحب۔
وعلیکم السلام۔
ہاشمی صاحب، کچھ بتائیے کہ اگرچہ آپ کے یہ جو پلیٹ فارم، یہ آرگنائزیشن ہے، آپ نے بہت عرصہ پہلے بنائی تھی، لیکن خاص طور پر اس وقت اس کی کیا پرفارمنس ہے، اور کس طرح یہ موجودہ حالات میں پاکستانی قوم کے لیے، پاکستانی بچوں کے لیے، پاکستانی والدین کے لیے ایک مددگار ذریعہ ثابت ہو رہی ہے؟
تو بیسیکلی کیونکہ آئی ٹی میں کام کرتا ہوں اور آئی ٹی اسپیشلسٹ کے طور پہ کام کرتا ہوں، تو بیسیکلی اس کی کرنٹ سچویشن جو کووڈ کی ہے، اس میں بچوں کے لیے اور جیسے پیرنٹس کے لیے اور ٹیچرس کے لیے، کیونکہ ادھر ادھر موو کرنا مشکل ہے پاکستان میں، تو اسی کو مائنڈ میں رکھتے ہوئے ہم لوگوں نے، کیونکہ پاکستان میں اتنے زیادہ اسکول میں اویئرنیس ابھی نہیں ہے آن لائن ایجوکیشن کے ریفرنس میں یو ایس کے کمپیریٹو، تو بیسیکلی یہی ہم نے اپنا انیشیٹو لیا کہ وہاں پہ ٹیچرس کو جو ہے نا وہ آن لائن ٹریننگ کی طرف لے کے آیا جائے، اسی طرح بچوں کو اویئر کیا جائے کہ آن لائن ٹریننگ لینی کیسے ہے، کچھ پیرنٹس کو اویئر کیا جائے، اور یہ جو ٹریننگ انسٹیٹیوشنز کو شروع کیا جائے کہ آپ نے اپنے اسکول کو آن لائن لے کے کس طرح سے جانا ہے۔ تو یہ بیسیکلی ایکٹیویٹیز ہیں جو ہم نے لانچ کی ہیں اس وقت پاکستان میں، خاص طور پر کراچی میں، और ये उन टीचर्स के लिए भी हैं जो अफोर्ड कर सकते हैं, ये उन टीचर्स के लिए भी हैं जो अफोर्ड नहीं कर सकते, ताकि जितनी जल्द अज जल्द हो सके वो अपने पैरों पर खड़े हो जाए।
तो इससे पहले आपका ये प्लेटफॉर्म या ये ऑर्गेनाइजेशन बच्चों ही के लिए इस्तेमाल हो रही थी या टीचिंग के लिए भी इस्तेमाल, टीचिंग सिखाने के लिए भी इस्तेमाल हो रही थी?
इससे पहले जो हमारी ऑर्गेनाइजेशन थी, हमारा मेन फोकस जो था वो ये था कि हम बच्चों की टीचिंग के लिए, बेसिकली बच्चों की एजुकेशन के लिए इस्तेमाल करें, क्योंकि ये सबसे सबसे क्विक एंड ईजी वे है। आप अपने सिस्टम अगर फिक्स करना चाहते हैं कि अगर बच्चे जो है ना वो जब बड़ों को गाइड हैं तो इट बी इजी फिक्स, अगर उसमें से बच्चे फिक्स नहीं होते उसमें पूरे फैमिली फिक्स हो। तो हमारी जो कोशिश है वो एजुकेशन के रेफरेंस में बच्चों को जो फिजिक्स साइंस सिखाया जाए, टेक्नोलॉजी सिखाई जाए और चीजें सिखाई जाए, ताकि वो जल्द अज जल्द जो है वो कुछ गिव बैक और अपने लिए जो है ना वो चीजों को फिक्स कर सके पाकिस्तान में।
तो कैसे सिखाते हैं, कौन सिखाता है, किस तरह से, क्या सिस्टम क्या है आपका?
सिस्टम हम लोगों का इस तरह से है कि हमने टीचर्स को पाकिस्तान में हायर करते हैं टेम्पररी बेसिस पे, और उनके साथ जो हमने अपना कंटेंट डिजाइन किया हुआ होता है, कंटेंट हम लोग यहाँ पे डिजाइन करते हैं यूएस में, और कंटेंट डिजाइन करने के बाद उनको हायर करके हम डिफरेंट समर कैंप्स की फॉर्म में या ऑनलाइन चैलेंजेस की फॉर्म में जिसमें बच्चों को पार्टिसिपेट करवाते हैं और बच्चे वो सीखते हैं, और उसके बाद उन बच्चों को टीचर्स को वो कंपनसेट किया जाता है बच्चों को गिफ्ट की फॉर्म में और टीचर्स को गिफ्ट की फॉर्म में। तो इसमें दो इम्पोर्टेंट आती हैं, मतलब इट्स फ्री ऑफ कॉस्ट चैलेंजेस मोस्ट ऑफ द टाइम। जो ऑनलाइन चैलेंजेस होते हैं वो सारे फ्री हैं, उसकी कोई कॉस्ट नहीं होती। इसी तरह जो समर कैंप्स होते हैं वो भी मिनिमल चार्जेस के साथ रखे जाते हैं, और उस उन चार्जेस का मतलब भी ये होता है कि जो टीचर्स जो हम हायर करते हैं उस उनको जो है वो कम अज कम कुछ ना कुछ उनको गिफ्ट बैक देनी पड़ती है उनकी सैलरी के फॉर्म में या किसी भी फॉर्म में। तो जो गिफ्ट वगैरह होते हैं वो सब हम लोगों की तरफ से, कॉन्टेंट जो है वो सब हमारा होता है। तो ये कुछ हमारे कंट्रीब्यूशन होता है, कुछ हम उसी को रीजन फंड्स को रीजनरेट करके और वहीं के वहीं डिस्पर्स कर देते हैं पाकिस्तान में, और इस बहाने कुछ नए टीचर सीख लेते हैं। तो इट्स अ लॉट ऑफ थिंग इन वन पैकेज।
तो इसका आइडिया आपको कैसे आया कि ये आप इस प्लेटफॉर्म को इस वक्त इस तरह यूज कर सकते हैं कोविड 19 के इस दौर में?
देखिए, मेरी मेरी जो सबसे बेटी है वो ऑनलाइन एजुकेशन देती है, वो जो है वो 9th ग्रेड में है, वो ऑनलाइन एजुकेशन लेती है। तो जब ये सारी कोविड की सिचुएशन है तो लाजमी सी बात है पाकिस्तान में बच्चों के लिए जाना मुमकिन नहीं है। पाकिस्तान में स्कूल जो है वो ऑनलाइन एजुकेशन से फेमिलियर नहीं है, पाकिस्तान में टीचर्स पेरेंट्स फेमिलियर नहीं है, पाकिस्तान में लोगों के पास जो है वो लैपटॉप्स और डेस्कटॉप्स इजीली अवेलेबल नहीं है, रिसोर्सेज का मसला है। तो इट्स अ प्रॉब्लम अक्रॉस द बोर्ड। तो इसका जो सबसे इजी सलूशन है वो यही है कि हमने ये सोचा कि हम इसको ऑनलाइन लेके जाते हैं। फिर हमने देखा कि पाकिस्तान में, मतलब यूएस में कोविड की सिचुएशन पहले शुरू हुई तो पाकिस्तान में ये सारी चीजें अभी स्टार्ट नहीं हुई, तो ये हमने वहाँ पे स्टार्ट करने की अपने तौर पर कोशिश की कि भाई लोग जो है वो थोड़ा ऑनलाइन एजुकेशन से एटलीस्ट उनको उनके दिमाग में आए कि ये भी एक चीज होती है जो भी एग्जिस्ट नहीं करती। एंड ग्रेजुअली जैसे जैसे वहाँ की जरूरत बढ़ती गई, क्योंकि अब सिचुएशन हमें पता था कि वहां पर भी जैसे अगर हालात अल्लाह ना करे खराब होते हैं तो वहां पर उन लोगों को भी इसकी जरूरत पड़ेगी। तो अब तक मेरे ख्याल से तकरीबन कोई हम लोग 50 या 60 टीचर्स को ट्रेन कर चुके हैं, इसी तरह से कुछ टीचर्स को असिस्टेंस प्रोग्राम भी इसमें शामिल है, उनको असिस्ट कर चुके हैं। एक दो इंस्टीट्यूशन को कराची में जो है नॉवल एजुकेशनल कंसल्टेंसी के फॉर्म में उनको बता चुके हैं कि आप अपने स्कूल को ऑनलाइन कैसे लेके जाएंगे, और बाकी फ्यूचर प्रोग्राम्स भी हैं इस सिलसिले के हमारे पास।
तो वो क्या है फ्यूचर प्रोग्राम्स?
फ्यूचर प्रोग्राम्स में ये है कि हम अपने तौर पे ऑनलाइन कंटेंट बना रहे हैं, और हमें 2-4 जो है वो, क्योंकि एक बहुत बड़ी तादाद टीचर्स की ऐसी है जो ऑफ हो चुकी है, मतलब क्योंकि बच्चे स्कूल नहीं जा रहे हैं, फीसेस की कलेक्शन का प्रॉब्लम है, तो टीचर्स जो है वो ऑफ हो रहे हैं। दूसरा रीजन टीचर्स के ऑफ होने का ये है कि वो ऑनलाइन एजुकेशन उनको है, और स्कूल जो है वो ये चाहते हैं कि वो रात को सोए उठ के ऑनलाइन एजुकेशन हो नहीं सकता। तो हमें जो है ना हमने प्लान में रखा कि वेरी सून हम जो है वो एक फ्री या दो फ्री कैंप्स लॉन्च करेंगे। कैंप्स इन दैट सेंस मटेरियल प्रोग्राम्स हैं, उसमें हम जितने भी ज्यादा से ज्यादा टीचर्स को एंटरटेन कर सकेंगे, हम उनको बिल्कुल कॉस्ट फ्री या फिर कमिटमेंट की बेसिस के ऊपर जो है वो हम उनको ऑनलाइन एजुकेशन पे ट्रेन करेंगे।
तो कौन कौन से सिस्टम इस वक्त आप सिखा रहे हैं स्टूडेंट्स को, टीचर्स को, जो ऑनलाइन एजुकेशन में, ऑनलाइन टीचिंग में मदद कर सकें और वालदैन को?
मेन मेन जो एक्चुअल यूएस का कॉन्सेप्ट है और पाकिस्तान का कॉन्सेप्ट है वो थोड़ा सा डिफरेंट है. मतलब यूएस में हाई स्पीड इंटरनेट का कोई इशू नहीं है, यूएस में इलेक्ट्रिसिटी का इशू नहीं है, यूएस में डिफरेंट सिस्टम और 24 आवर्स की प्रेजेंस, बहुत सारी चीजें प्लस पॉइंट है. यूएस की रिसोर्सेज का इशू नहीं है, मतलब बच्चों के पास अपने अपने लैपटॉप्स हैं, डेस्कटॉप्स हैं. पाकिस्तान में ये सारे इशूज एग्जिस्ट करते हैं, इलेक्ट्रिसिटी का भी इशू है, ये भी इशू है, लैपटॉप्स डेस्कटॉप भी एग्जिस्ट नहीं करते. तो मेन जो टूल्स की आपने बात की वो इस तरह से कि एक्चुअल में तो जगह पे LMS सिस्टम आना चाहिए, प्रॉपर लर्निंग मैनेजमेंट सिस्टम है, लेकिन क्योंकि अवेलेबिलिटी और सारी चीजें इंक्लूड होती हैं इस वक्त जो हमारे सामने जो चीजें हैं, हम सबसे पहले उन टूल्स को रिसर्च करें जो फ्री ऑफ कॉस्ट अवेलेबल है, जिसमें आपका गूगल का क्लासरूम है. ये इम्पोर्टेंट है, ये सब गूगल ने अभी फ्री किया हुआ है तो ये लोग यूज कर सकते हैं. लेकिन सिर्फ ये नहीं है, हमारा एक मेन कॉन्सेप्ट जो है वो ये भी है कि जो भी टूल हम सेलेक्ट करें वो यूजर फ्रेंडली भी होना चाहिए, क्योंकि टीचर्स जो है ना वो कम होती है, उनको ट्रेन करना आसान होता है, बच्चे और पेरेंट्स को ट्रेन करना बहुत मुश्किल काम है. तो हमारा फोकस जो है, मतलब हम जिन चीजों में ट्रेनिंग करवा सकते हैं वो तो कोई भी LMS सिस्टम है, तो अगर हमें नहीं भी आता तो हम वो करके हम लोगों को करवा सकते हैं. इसमें मैं आपको रेफरेंस के तौर पर बता देता हूँ, गूगल क्लासरूम है, इसी तरह माइक्रोसॉफ्ट टीम्स यूज हो रहा है, इसी तरह गो टू मीटिंग यूज हो रहा है, इसी तरह से जो है वो जूम यूज हो रहा है, वेबएक्स यूज हो रहा है, तो बहुत सारे टिपिकल टूल्स यूज हो रहे हैं. लेकिन हम लोग जिस पे अभी ट्रेनिंग करवा रहे हैं वो गूगल क्लासरूम है, इसके अलावा माइक्रोसॉफ्ट टीम्स है, जूम के सेशन है और वेबएक्स के सेशन है, गो टू मीटिंग के सेशन है. और इसके अलावा अभी हमें जो है ना वो LMS की ट्रेनिंग भी हमने लॉन्च करनी है, लेकिन अभी तक मतलब मेरी नॉलेज में इतना नहीं है कि पाकिस्तान में कराची में भी लोगों ने प्रॉपर LMS यूज करना शुरू किया है. तो हमारा अपना प्लान ये है कि इंशाल्लाह ताला समटाइम दिस मंथ अगर ये पॉसिबल हुआ तो हम एक फ्री या कोई भी मिनिमम चार्जेस के साथ हम एक टेम्पररी 3 महीने का सेशन जो है वो लॉन्च करें, जिसमें प्रॉपर LMS को लेके चलें और बच्चों को बिल्कुल मिनिमम फीसेस के साथ जो है ना वो एजुकेट करें अपने प्लेटफॉर्म से या किसी स्कूल की मदद से. ये फ्यूचर प्लान है.
तो हमारे सुनने वालों को जो इस वक्त प्रोग्राम सुन रहे हैं, वालदैन को खास तौर पर और वो जो असातिज़ा हैं, उनको आप क्या कहना चाहेंगे कि किस तरह वो रابطہ करें आपसे, और उनको ये बताइए कि ये कोई इतना मुश्किल काम नहीं है जिसको नहीं सीखा जा सकता, तो क्या कहेंगे आप?
सबसे पहले तो मैं इस चीज से रिलीफ करता हूँ, पाकिस्तानी जो है ना वो बहुत स्मार्ट फॉर्म है, उस चीजों को बहुत जल्दी अडॉप्ट करते हैं. मुश्किल तो कोई चीज अपने दिमाग में रखे ही नहीं कि ये कोई चीज मुश्किल है. ऑफ कोर्स लर्निंग जो है ना वो बगैर प्रैक्टिस के बगैर किए नहीं आती. प्रैक्टिस के लिए हमारे जो रिसोर्सेज हैं वो हाजिर हैं, हमारी जो भी एक्सपर्टीज है वो हाजिर है, और इसी तरह से हमारे पेज पे जाके लोग रब्ता कर सकते हैं. हमारे 2-3 पेजेस बने हुए पास टू लर्न के नाम से, T12 किड्स का है वो स्पेसिफिक किड्स है, उसके ऊपर जाके रब्ता कर सकते हैं. और हमारे डेडिकेटेड लोकल नंबर भी हैं, तो अगर कराची में, लाहौर में, फैसलाबाद में, मुल्तान में, किसी में कहीं पर भी उनको अगर ऑनलाइन एजुकेशन से रिलेटेड कोई भी बेसिक हेल्प चाहिए, कोई ट्रेनिंग चाहिए, तो उस नंबर पर रब्ता कर सकते हैं जो आपके पास है ऑलरेडी.
पाथ टू लर्न, यहाँ ओवरसीज पाकिस्तानियों के आपके कुछ दोस्तों ने मिलकर बनाया, और इसके लिए फंडिंग भी आप लोग जो कुछ भी होती है खुद ही करते हैं?
बेसिकली फंडिंग तो हम लोग, क्योंकि आपको पता है जब भी कुछ शुरू में होती है तो उसमें फंडिंग जो है वो आपको खुद से ही करनी पड़ती है, कुछ भी बैंक है, मतलब फंडिंग का कोई ऐसा इशू नहीं है, हम लोग आपस में मिलकर इधर उधर से करके कवर कर लेते हैं. और बाकी जो फंड हम, ऐसा नहीं है कि वो फ्री एक्टिविटीज है, सारी कुछ फ्री होती है, कुछ पेड एक्टिविटीज है जो हम रखते हैं, और उन पेड एक्टिविटीज का मतलब यही होता है कि उनसे जो पैसे जनरेट होते हैं वो सब वहीं के वहीं डिस्पर्स हो जाते हैं, किसी के असिस्टेंस के अंदर या किसी और लोगों को खड़ा करने के अंदर, जिसमें टीचर्स भी शामिल हैं, जिसमें जो पेज रिलेटेड स्टाफ भी शामिल है. मतलब हमारा प्राइमरी फोकस एजुकेशन सेक्टर है उसी में, और लर्निंग से इतना कुछ दिया है पाकिस्तान ने, तो हम लोग ये समझते हैं कि कुछ ना कुछ जो भी हमसे मैक्सिमम थर्ट करके हम गिव बैक दे सकते हैं हमें देनी चाहिए, और हम देने की कोशिश कर रहे हैं.
बेहद शुक्रिया हाशमी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. आप पाथ टू लर्न के, जो कि ई लर्निंग और ई टीचिंग का एक प्लेटफॉर्म है, ओवरसीज पाकिस्तानियों के आपके दोस्तों ने मिलकर ये बनाया है प्लेटफॉर्म, जिससे आप बच्चों को पाकिस्तान के टीचर्स को और पाकिस्तान के असातिज़ा को कोविड-19 के इस मुश्किल वक्त में ये बता रहे हैं कि ऑनलाइन कैसे पढ़ा जाता है और ऑनलाइन कैसे पढ़ाया जाता है। तो गुफ्तगू को आगे बढ़ाते हैं आप ही के इस प्लेटफॉर्म की पाथ टू लर्न की कराची में जो ऑन ग्राउंड मौजूद हैं, इस प्लेटफॉर्म की रूह रवां और इसकी एग्जीक्यूटिव एडवाइज़र ताजवर अहमद हमारे साथ इस पर टेलीफोन पर मौजूद हैं। उनसे पूछते हैं कि कोविड-19 के दौरान ई लर्निंग के साथ साथ ई टीचिंग की अहमियत में किस हद तक इजाफा हो चुका है और इस वक्त जो बच्चे असातिज़ा और वालदैन ऑनलाइन लर्निंग या ऑनलाइन टीचिंग के स्किल्स ज़्यादा नहीं जानते, उन्हें ये प्लेटफॉर्म किस तरीके से ये स्किल सिखा रहा है और वो क्या तरीके इस्तेमाल कर रही हैं जिससे इन असातिज़ा की और इन बच्चों की और इन वालदैन की मदद हो रही है। तो जी गुफ्तगु शुरू कीजिए ताजवर अहमद साहिबा।
इस वक्त क्योंकि पेंडेमिक सिचुएशन है, सबसे ज्यादा जो इस वक्त तबका परेशान है वो टीचर्स का है, क्योंकि उनके लिए ये एग्जैक्ट 360 डिग्री का रोटेशन है कि हमने उनको ये जरूर ट्रेन किया है, स्कूल्स ने उनको, कि वो बच्चों को क्लास में कैसे लेके चले, लेकिन ई लर्निंग के लिए हमारे पास इतना टाइम अवेलेबल ही नहीं था कि हम अपने टीचर्स को ट्रेन कर पाते और वो बच्चों को डिलीवर कर पाए। इन दैट केस हमने, क्योंकि टीचर्स को बहुत इश्यूज आ रहे थे, तो हमने अपने पास B2L ने एक ट्रेनिंग कोर्स लॉन्च किया जिसकी और हमने उनको 5 days के कोर्स में, जिसमें 5 hours हम उनको पहले हम 5 hours उनकी टीचिंग है डेली 1 hour और डेली 1 hour उसके बाद उनको उसकी प्रैक्टिस करनी होती थी, जो कि हम अपनी मर्जी से डेली उनके पेयर्स या उनके ग्रुप्स बनाते थे ताकि सब एक दूसरे के साथ काम करना सीखें एज अ टीम, और साथ में वो तमाम चीजें जो उन्होंने आज के दिन सेशन में सीखी हमसे, हमने उनको डिफरेंट LMS, साथ में हमने उनको, अगर हम एप्लीकेशन की बात करें तो हमने जूम को, हमने गूगल मीट को, गूगल क्लासरूम को कैसे ऑपरेट करना है, माइक्रोसॉफ्ट टीम्स को कैसे ऑपरेट करना है, हमने हर डिफरेंट ये तमाम चीजों की वर्कशॉप्स रखी हैं। तो 5 days का हमारा कोर्स होता है और जो लोग हमारा टेस्ट क्वालिफाई करते हैं उनको बाकायदा पार्ट टू लर्न की तरफ से सर्टिफिकेशन भी दी जाती है। लेकिन ई लर्निंग की क्योंकि इस वक्त सिचुएशन अभी क्रिएट हुई है, तो इस वक्त हमने ये किया है कि हमने शायद ऑलमोस्ट 2 months back ये लॉन्च किया है और अब तक अल्हम्दुलिल्लाह हम 8 batch अपने कंप्लीट कर चुके हैं।
और हर बैच में कितने लोग थे?
और हर बैच में 15 लोग होते हैं, क्योंकि हम क्वालिटी पे बिलीव करते हैं तो हम 16 पे नहीं जाते। हमने एक सेट किया हुआ है कि हमें 15 लोगों को ही करना है और उस, ये तो मैं आपको बैचेस का बता रही हूँ, ऐसे भी बहुत सारे लोग हैं जिन्होंने हमसे, जैसे स्कूल ओनर्स हैं, हमारे पास कोई स्कूल ओनर्स भी कोई बहुत ई लर्निंग के ट्रेंड नहीं होते, बहुत सारे स्कूल ओनर्स ऐसे हैं जिनको हमने ट्रेनिंग सेशन इंडिविजुअल प्रोवाइड किया है।
तो किस तरह सिखाते हैं आप लोग ऑनलाइन?
हमने बेसिकली पूरी प्रेजेंटेशन अपनी बनाई हुई है और साथ में हम, क्योंकि जैसे हम जूम सिखा रहे होते हैं तो हम पहले उनको सिर्फ जूम पे ज्वाइन इन कैसे करना है ये सिखाते हैं और उसके बाद हम एक एक चीज उनको करके दिखाते हैं अपनी प्रेजेंटेशन के जरिए कि ये ऐसे होगा, ये ऐसे होगा, और देन उनको जब हम 1 घंटा उनको तमाम चीजें सिखा देते हैं उसके बाद उन्हीं का पेयर किसी और के साथ बनता है और उनको वो तमाम चीजें प्रैक्टिस करनी होती हैं क्योंकि एट लास्ट उनका टेस्ट होना होता है जो क्लियर करना जरूरी है।
आपके पास फिर वालिदैन भी अप्लाई करते हैं कि हमें सिखाओ?
बिल्कुल, क्योंकि फादर्स अमूमन ऑफिस जा रहे हैं और मदर्स घर पे होती हैं, जो हाउसवाइफ्स हैं वो ऑब्वियसली उतना उनको चीजें नहीं आती हैं कि वो तमाम चीजें खुद ऑपरेट कर सकें, तो इसलिए बहुत सारे पेरेंट्स भी ऐसे हैं जिन्होंने इस वक्त हमसे ये कोर्सेस किए हैं ताकि वो अपने बच्चों को चीजें करा सके और उनको इशू ना आए।
बहुत शुक्रिया ताजवर अहमद, आपने बड़ी तफसील से बताया कि आपकी जो ये नॉन प्रॉफिट ऑर्गेनाइजेशन है पाथ टू लर्न, जो ओवरसीज पाकिस्तानी जिसकी हेल्प कर रहे हैं, फंडिंग कर रहे हैं, और वो किस तरह इस दौर में, इस मुश्किल वक्त में, जबकि असातिज़ा भी मुश्किल में हैं और वालदैन भी मुश्किल में हैं और बच्चे भी मुश्किल में हैं कि एकदम से उनको ऑनलाइन पढ़ना पड़ गया, पढ़ाना पड़ गया और सीखना पड़ गया, तो उसमें आपका इदारा एक मुनफरिद अंदाज में सिखाने की कोशिश कर रहा है और उनकी मदद कर रहा है ताकि वो ये एजुकेशन का सिलसिला जो है वो स्मूथली चलता रहे। बहुत शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला।
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए